بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پہ۔ السلام علیکم ناظرین، انداز جہاں کے ساتھ محمد مہدی شرافت حاضر ہے۔ ہماری ویب سائٹ کا پتہ ہے urdu.sahartv.ir، ای میل ایڈریس ہے andaz_jahan@sahartv.ir، اور انداز جہاں میں آج ہماری گفتگو کا موضوع ہے پاکستان میں انتہا پسندی اور دہشت گردی۔ تو لیجیے ملاحظہ فرمائیے انداز جہاں۔ جی ناظرین، پاکستان میں انتہا پسندی عروج پر ہے اور دہشت گردی اس حد تک بڑھ چکی ہے اور دہشت گرد اتنے نڈر اور منظم ہو چکے ہیں کہ جب چاہتے ہیں جہاں چاہتے ہیں حملہ کر کے اپنے وجود کا اظہار کرتے ہیں۔ مسجد، امام بارگاہ، قومی میراث، غیر ملکی سیاحوں کا مرکز، پبلک مقامات، اسپتال، کوئی بھی جگہ ان کی دسترس سے باہر نظر نہیں آتی۔ اور مزے کی بات یہ ہے کہ اکثر حملوں کے بعد پاکستان کے اندر موجود دہشت گرد گروہ بیان جاری کر کے ان کی ذمہ داری قبول کرتے ہیں اور ان تنظیموں سے وابستہ افراد آزادی کے ساتھ گھومتے نظر آتے ہیں۔ کوئٹہ میں ہونے والے حالیہ دہشت گردانہ حملے کی ذمہ داری بھی لشکر جھنگوی نے قبول کی ہے۔ لشکر جھنگوی سپاہ صحابہ کا عسکری ونگ ہے اور سپاہ صحابہ اس وقت اہل سنت والجماعت کے نام سے پاکستان کے اندر سرگرم ہے۔ آج کے پروگرام میں ہم اس بات کا جائزہ لیں گے کہ پاکستان میں انتہا پسندی اور دہشت گردی کا آپس میں رشتہ کیا ہے اور دہشت گردی کے قابو میں نہ آنے کے اسباب کیا ہیں۔ اس موضوع پر گفتگو کے لیے آج ہم نے اپنے اسلام آباد اسٹوڈیو میں آنے کی دعوت دی ہے پاکستان کے ممتاز دانشور اور سینئر تجزیہ نگار ڈاکٹر ثاقب اکبر کو۔ ہمارے لندن اسٹوڈیو سے آج کے پروگرام میں حصہ لیں گے لندن میں مقیم بر صغیر کے ممتاز دانشور اور سینئر تجزیہ نگار بیرسٹر یوسف اختر، اور ٹیلی فون لائن کے ذریعے آج کے پروگرام میں شامل کیا جائے گا ہزارہ ڈیموکریٹک پارٹی کے سیکرٹری جنرل احمد علی کوزات صاحب کو۔ تو لیجیے پہلے اس تعلق سے ہماری رپورٹ ملاحظہ فرمائیے۔
پاکستان میں تشدد آمیز کاروائیوں کا سلسلہ بدستور جاری ہے اور یہ لعنت پاکستان کے ساتھ کچھ اس طرح جڑ گئی ہے کہ ملک اس سے نجات حاصل نہیں کر پا رہا ہے۔ پاکستان ان ملکوں میں سے ایک ہے جن کے پاس مضبوط فوج اور تجربے کار سیکیورٹی ادارے ہیں، لیکن یہ مسلمہ حقیقت بھی ہے کہ یہ ملک انتہائی مضبوط دہشت گرد تنظیموں کا مرکز اور پناہ گاہ بھی ہے۔ پاکستان کے مختلف علاقے دہشت گردی اور تشدد کی زد پر ہیں، تاہم خیبر پختونخوا، کراچی اور کوئٹہ میں تشدد کے واقعات زیادہ کثرت سے ہو رہے ہیں۔ صوبہ بلوچستان کے مرکزی شہر کوئٹہ میں اتوار کی شام امام بارگاہ مسجد ابو طالب کے قریب ایک خودکش بم دھماکے میں عورتوں اور بچوں سمیت 28 بے گناہ افراد شہید اور 60 سے زائد زخمی ہو گئے، جن میں 2 افراد اسپتال میں جان کی بازی ہار گئے۔ اسپتال کے ذرائع کا کہنا ہے کہ متعدد زخمیوں کی حالت تشویشناک ہے اور ڈاکٹر ان کی جان بچانے کی کوشش کر رہے ہیں۔ روزنامہ ڈان کے مطابق لشکر جھنگوی نے دہشت گردی کے اس واقعے کی ذمہ داری قبول کی ہے۔ دہشت گردی کے سانحے میں شہید ہونے والوں کو مقامی قبرستان میں سپرد خاک کیا گیا۔ شہدائے کوئٹہ کی تدفین میں ہزاروں افراد نے شرکت کی۔ اس موقع پر انتہائی رقت آمیز مناظر دیکھنے میں آئے اور لوگ اپنے پیاروں کے غم میں گریہ زاری کرتے دکھائی دیے۔ کوئٹہ حملے کی ذمہ داری قبول کرنے والا لشکر جھنگوی گروہ اس سے پہلے بھی ملک کے شیعہ مسلمانوں کے خلاف کئی حملے کر چکا ہے اور ان دہشت گردانہ حملوں کی ذمہ داری بھی قبول کر چکا ہے۔ یہ دہشت گرد گروپ کل عدم سپاہ صحابہ نامی دہشت گرد تنظیم کا مسلح ونگ ہے جو اب اہل سنت والجماعت کے نام سے پاکستان میں سرگرم ہے۔ پاکستان میں نواز شریف کی حکومت تشکیل پانے کے بعد یہ توقع کی جا رہی تھی کہ حالات میں بہتری آئے گی اور طالبان سے مذاکرات کی قیاس آرائیاں بھی شروع ہو گئی تھیں، لیکن طالبان نے اپنی سوچ اور روش سے ثابت کر دیا ہے کہ ہتھیار اور تشدد سے اس کا چولی اور دامن کا ساتھ ہے۔ اس وقت دہشت گردی کے واقعات میں کمی کی بجائے مزید تیزی آ گئی ہے۔ اس سے پہلے پشاور کے علاقے بٹبیر میں سیکیورٹی فورسز کے قافلے پر बारूद से भरी गाड़ी से रिमोट कंट्रोल हमला किया गया, जिससे 5 बच्चों और एक खातून और सिक्योरिटी अहलकारों समेत 18 अफराद शहीद हो गए, 46 से ज्यादा जख्मी हुए। शुमाली वजीरिस्तान में फोर्सेज के काफिले पर बम हमले से 4 और जनूबी वजीरिस्तान में रिमोट कंट्रोल बम धमाके से 3 अफराद जान बहक हुए। कराची में फायरिंग और तशद्दुद के वाकयात में एक पुलिस कांस्टेबल समेत 4 अफराद मारे गए। पाकिस्तान में तजिया निगारों का कहना है कि दहशतगर्दी के जानसोज वाकयात के नतायज कौम खुसूसन मुतासर अफराद के लवाहिकीन को बरसा बरस तक भुगतना पड़ते हैं। पाकिस्तान में तजिया निगारों का कहना है कि मुल्क की सलामती का मसला सबसे बड़ा मसला है और मुल्क इस वक्त बारूद के ढेर पर खड़ा हुआ है। तजिया निगारों के मुताबिक अंदरूनी और बैरूनी दुश्मन उसे आग दिखाने के लिए बेचैन हो रहे हैं, इसलिए मईशत की बहाली के इकदाम जरूर जारी रखे जाएं, लेकिन हुकूमत की पहली तरजीह दहशतगर्दी का खात्मा होना चाहिए। दहशतगर्दी से पूरी पाकिस्तानी कौम इंतहाई परेशान है और इसकी वजह से माशरे के तमाम शोबे मुतासर हुए हैं। जिंदगी के हर शोबे पर दहशतगर्दाना हमलों का तारीख साया है। पाकिस्तान की माशी बदहाली में जहां दीगर अवामिल का असर है, वहीं बदमनी और तशद्दुद के वाकयात ने भी पाकिस्तान की मईशत को इस हालत तक पहुंचाने में अपना रोल अदा किया है। चुनांचे हुकूमत पाकिस्तान के साथ ही साथ तमाम मुतल्लिका इदारों को चाहिए कि दहशतगर्दी से निपटने में कोई दकीका फरोजगुजार न होने दें। इस लानत के खिलाफ मुल्कगीर सतह पर मुत्तहिदा मुहिम चलाने की जरूरत है और उलमाए दीन का इस सिलसिले में ताउन बहुत अहम है।
जी नाज़रीन, पाकिस्तान में बढ़ती हुई दहशतगर्दी के ताल्लुक से हमारी रिपोर्ट आपने मुलाहजा फरमाई, तो चलते हैं लंदन स्टूडियो जहां बर्रे सगीर के मुमताज दानिश्वर बैरिस्टर यूसुफ अख्तर साहब मौजूद हैं। गुफ्तगू का आगाज उनसे करते हैं। बैरिस्टर साहब अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम।
जनाब, पाकिस्तान में दहशतगर्दाना हमले तसलसल के साथ होने लगे हैं और ऐसा लगता है कि पूरा मुल्क इस दहशतगर्दों ने यरगमाल बना रखा है, क्या कहेंगे आप इस बारे में?
इसमें कोई शक नहीं जो आपने फरमाया कि दहशतगर्दाना जो हमले हैं ये होने नहीं लगे, बल्कि मुसलसल काफ़ी अरसे से हो रहे हैं और पूरा मुल्क इसकी लपेट में है। ख़ास तौर पर 3 जो हमारे सूबे हैं, बलूचिस्तान है, सिंध है और वो खैबर पख्तूनख्वा है, वहाँ तो पख्तूनख्वा है, वहाँ तो बहुत ज़्यादा हैं, लेकिन कभी कभी पंजाब में भी हो जाते हैं और वहाँ की ना तो जो हमारे बारगाहें हैं, इमाम बारगाहें हैं या दूसरे हैं या और दूसरे मसाजिद हैं, ये कोई भी मामून और मसून नहीं है। तो इसमें तो कोई शक नहीं कि ये बहुत पाकिस्तान का मसला नंबर 1 है और इसको उसी तनाजुर में देखना चाहिए और सबसे ज़्यादा तवज्जो हुकूमत की इसी तरफ मबजूल होनी चाहिए। लेकिन उसके लिए अगर आप ये जानना चाहते हैं कि इसकी वजूह क्या है, तो वजूह जो है उसकी बहुत कॉम्प्लेक्स है, कोई एक आमिल नहीं है। क्योंकि ये समझ लीजिए कि पाकिस्तान को जब से वजूद में आया है 65 साल हो चले हैं, हमारे बहुत से हमसाए भी हैं और कुछ इस किस्म के लोग हैं जिन्होंने हमें कभी दिल से तस्लीम किया ही नहीं, और वो ये चाहते हैं कि पाकिस्तान को किसी तरह संभलने का मौका ना दिया जाए, पनपने का मौका ना दिया जाए, उसकी ना मईशत सही हो, ना उसकी माशरत सही हो और ना उसके अंदर कोई अमन अमान पैदा हो सके। तो वो शुरू दिन से इस किस्म की हरकत में मसरूफ़ थे और रेशदवानियाँ और साजिशें कर रहे थे, लेकिन अब पिछले चंद सालों से ये चीज़ बहुत खुलकर सामने आ चुकी है और हमारी जो एजेंसियाँ हैं उनके भी इल्म में है, हुकूमत के भी इल्म में है कि कहाँ कहाँ कौन कौन इस साजिश में मुलव्वस है। लेकिन लगता यह है कि हुकूमतें कुछ बेबस हैं, या वो कुछ खुद करना नहीं चाहती या उनमें कोई वो विल नहीं है। अदरवाइज तमाम इंफॉर्मेशन होने के बावजूद भी जब बता दिया जाता है कि फला हमजा हमला होने वाला है या हो जाएगा या दहशतगर्द मुल्क में दाखिल हो चुके हैं, किसी शहर में सूबे में दाखिल हो चुके हैं, तो जब इतनी इंफॉर्मेशन होती है तो उस दहशतगर्दी की वारदात को रोका क्यों नहीं जा सकता? अभी नई हुकूमत जो कायम हुई है उसमें वज़ीर दाखला चौधरी निसार अहमद साहब ने भी कौमी असम्बली के फ्लोर पर यह कहा है कि ख़ास तौर पर क्वेटा एक ऐसा शहर है जिसके चारों तरफ इंतहाई हिफाजती हिसार कायम है और ऐसा हिसार जो किसी मुल्क के किसी और शहर में नहीं है। उसकी फिर क्या वजह है कि इतनी एजेंसियां होने के बावजूद وہاں حملے ہو جاتے ہیں. تو اس سے وہ غالباً یہ کہنا چاہ رہے تھے کہ جو ایجنسیاں ہیں یا جو امن قائم رکھنے کی ذمہ دار فورسز ہیں ان میں یا تو کوآرڈینیشن نہیں ہے آپس میں, یا وہ جان بوجھ کر یہ نہیں کر رہے ہیں, اور اگر نہیں کر رہے ہیں تو کیوں نہیں کر رہے ہیں, تساہل برتتے ہیں یا ان کو خود خطرہ ہے, لیکن وہ جس چیز کے پیسے لیتے ہیں جو ان کے فرائض منصبی میں داخل ہے اس طرف وہ توجہ کیوں نہیں دیتے, وہ ان کی بہت زبردست ناکامیاں ہیں. تو اس زمن میں جب تک تمام قوم کے چنندہ افراد اور وہ تمام جو رہنما ہیں جن کو خاص طور پر منتخب کیا گیا ہے, وہ آرمی اور ایجنسیاں یہ سب لوگ مل کر نہیں بیٹھیں گی, جب تک ایک پیج پر نہیں آئیں گی اس وقت تک کوئی خاطر خواہ اس کا نتیجہ سامنے آنے سے رہا. مجھے انتہائی افسوس کے ساتھ کہنا پڑتا ہے کہ ہزارے میں جو سچویشن ہے اپنے بلوچستان میں, جہاں ہزارہ کے قبائلی لوگوں پر بہت زیادہ حملے ہوئے ہیں پچھلے تین چار ماہ میں, خاص طور پر دسمبر میں تو 100 لوگ مار دیے گئے تھے اور انتہائی وحشیانہ مظالم ہیں, اور پھر ریسنٹلی ان پر کیا گیا ہے. یہ سب کچھ جاننے کے باوجود کہ ایک ایسا قبیلہ جو ان کی نشان پر ہے, جو ان کی زد پر ہے, اس کو کیوں تحفظ بہم نہیں پہنچایا جا سکتا؟ اس میں میں سمجھتا ہوں کہ ایجنسیاں برابر کی ذمہ دار ہیں. اگر ہماری افواج جو ہیں یقیناً وہ محب وطن ہیں, سب کچھ ہے, لیکن اس معاملے میں ان سے کمزوری ضرور ظاہر ہوتی ہے, اور ان کو کچھ نہ کچھ اس سلسلے میں کرنا چاہیے, اور اگر نہیں کریں گے تو پھر ملک کی سالمیت کو انتہائی خطرات, انتہائی میں کہوں گا خطرات عائد ہیں. اگر وہ ہماری پرامن اقلیتیں جو شیعہ برادران ہیں, ہمارے بھائی ہیں, اگر وہ یا اسی طرح جو آئے دن نشانہ بنتے ہیں ان مظالم کا, اگر ان میں سے کسی نے ہتھیار اٹھا لیے اور وہ منظم ہو گئے, تو پھر ملک میں وہ بد امنی کا وہ دور دورہ شروع ہوگا کہ ملک کی سالمیت کو انتہائی خطرات لاحق ہو جائیں گے. تو ہمیں عقل کے ناخن لینے چاہیے, سب کو اکٹھا ہو کر اس زمن میں کچھ کام کرنا چاہیے.
جی بہت بہت شکریہ جناب, اور چلتے ہیں اسلام آباد اسٹوڈیو, جہاں پاکستان کے ممتاز دانشور اور سینئر تجزیہ نگار ڈاکٹر ثاقب اکبر صاحب موجود ہیں. ثاقب اکبر صاحب, یوں تو گلگت بلتستان سے لے کر کراچی, سندھ, خیبر پختونخوا, پورا بلوچستان, سبھی علاقے پاکستان میں دہشت گردی سے متاثر ہیں, لیکن کوئٹہ اس حوالے سے شاید انتہائی حساس علاقہ ہے, اور جیسا کہ بیرسٹر یوسف اختر صاحب نے بتایا کہ کوئٹہ سیکورٹی ایجنسیوں کے حصار میں ہے, لیکن اس کے باوجود دیکھا یہ جاتا ہے کہ کوئٹہ میں تسلسل کے ساتھ شیعہ مسلمانوں اور ہزارہ برادری کو ٹارگیٹ کیا جا رہا ہے. ہر کچھ عرصے کے بعد ایک حملہ ہو جاتا ہے. حالیہ حملے سے پہلے میڈیکل کی طالبات کی بس پر جو حملہ ہوا تھا اس کے بارے میں بھی بہت سے تجزیہ نگاروں کا یہ کہنا ہے کہ حملہ کرنے والوں سے بس کی شناخت میں غلطی ہو گئی. وہ دراصل اس بس کو نشانہ بنانا چاہتے تھے جو شیعہ محلوں کی طالبات کو لاتی اور لے جاتی تھی. معاملہ کیا ہے کہ سیکورٹی ایجنسیوں کے حصار میں ہونے کے باوجود, حکومت کی نظر میں حساس ترین علاقہ ہونے کے باوجود, دہشت گرد اپنی کاروائیاں کرنے میں کامیاب ہو جاتے ہیں؟
میرا خیال یہ ہے کہ بات آپ کی ٹھیک ہے, اور بہت زیادہ اس کے پہلوؤں پہ غور و فکر کرنے کی ضرورت ہے. میں تھوڑا سا ریکارڈ بھی اس سلسلے میں آپ کے ناظرین کی خدمت پیش کرنا چاہتا ہوں کہ اس وقت تک 1999 سے لے کے 2013 کی آج کی تاریخ تک, جو اپنا ہیومن رائٹس سے متعلق جو ادارے ہیں اور ہیومن رائٹس کمیشن پاکستان میں اس میں شامل ہے, ان کے مطابق 1000 کے قریب افراد, ہزارہ کمیونٹی کے جو ہے وہ ٹارگٹ کلنگ کے نتیجے میں جو ہے وہ قتل ہو چکے ہیں, شہید ہو چکے ہیں, اور اس کے علاوہ تقریباً 200,000 کے قریب ہزارہ کمیونٹی کے افراد جو ہے وہ ملک کے مختلف علاقوں میں ہجرت کر چکے ہیں. میں یہاں پہ یہ کہنا چاہوں گا کہ جو باقی علاقے تھے, مثلا سوات میں مشکلات پیش آئیں, تو ہجرت کرنے والوں کے لیے گورنمنٹ نے انتظامات کیے اور ان کے رہنے سہنے کا اس وقت تک بندوبست کیا کہ جب تک وہاں پہ امن نہیں قائم کر سکے, یا وہاں بد امنی ہوئی تو انہوں نے اس کے لیے ایک وہاں کے لوگوں کو سب کو باہر نکال کے امن کے لیے آپریشن کیا. اسی طرح سے آپ یہ دیکھیں گے کہ وزیرستان میں بھی اور بعض باقی علاقوں میں بھی اس طرح کے آپریشنز کیے گئے، اور بعد میں ان آبادیوں کو جن کو بعد ٹھہرایا گیا اور عزت آبرو سے ان کی ضروریات پوری کی گئیں، اس کے علاوہ ان کو جو ہے پھر اس کے بعد واپس جانے دیا گیا۔ ہزارہ کمیونٹی ایسا لگتا ہے کہ ان کی حیثیت اس وقت میانمار کے مسلمانوں کی سی ہو گئی ہے کہ جیسے ان کا نہ یہ وطن ہو، نہ ان کے لیے یہاں پہ حکومت ہو، نہ وہ اس ملک کے شہری ہوں، نہ ان کو سوات کے مسلمانوں کی طرح یا عوام کی طرح ڈیل کیا جائے، نہ کسی اور خطے کے، یہاں تک کہ کرم ایجنسی کے بھی بعض علاقوں میں جب آپریشن کیا گیا تو وہاں بھی باقی عوام کی حفاظت کا اور ان کے کھانے پینے کا بندوبست کیا گیا۔ 2 لاکھ کے قریب اس وقت کراچی، لاہور، پنڈی، اسلام آباد اور باقی شہروں میں ہزارہ مہاجرین در بدر کی ٹھوکریں کھا رہے ہیں، لیکن کوئی ان کا پرسان حال نہیں ہے۔ ایک میں یہ آپ کے ناظرین کی اس میں اضافہ کرنا چاہتا تھا۔ دوسری بات یہ ہے کہ گزشتہ جو واقعہ ہوا اس میں جب حکومت نے یا لا انفورسمنٹ ایجنسیوں نے عمل درا اس کے لوگوں کے خلاف کاروائی شروع کی، تو اس کے خلاف 2 آدمیوں کو ایجنسیوں نے جب ٹارگٹ کیا تو اس کے نتیجے میں کچھ لوگ باہر آئے۔ ان کا نام تھا بقول ان کے اہل سنت وال جماعت، انہوں نے مظاہرہ کیا اس نام سے، اور اس میں جو اخباری رپورٹس موجود ہیں، بی بی سی کی رپورٹ موجود ہیں، بہت سارے افراد ایسے تھے جن کے ہاتھ میں اسلحہ تھا اور بہت سارے ایسے افراد تھے جنہوں نے اپنے چہرے کو ڈھانپا ہوا تھا۔ حیرت کی بات یہ ہے کہ نہ اسلحہ برداروں کے خلاف کارروائی کی گئی اور نہ چہرہ ڈھانپنے والوں کے بارے میں تحقیق کی گئی کہ آخر یہ اگر کسی ظلم کے خلاف احتجاج کے لیے نکلے ہیں تو ان کو چہرہ چھپانے کی کیا ضرورت ہے۔ ہم اس نتیجے پہ پہنچتے ہیں اس طرح کے واقعات میں کہ اہل سنت والجماعت کا نام لے کر ایک گروہ جو ہے وہی لشکر جنگ بھی ہے، وہی سپاہ صحابہ ہے، وہی قاتل ہے، لیکن ایجنسیاں ان کے خلاف کاروائی نہیں کرتی۔ تیسری بات جو میں یہ کہنا چاہتا ہوں کہ اس سے کیا ہم یہ نتیجہ نکالیں، یعنی وزیر داخلہ نے تو پارلیمنٹ میں اسمبلی میں کھڑے ہو کے کہا کہ کوئٹہ میں یہ صورتحال ہے کہ ایجنسیاں آپس میں جیسے مقابلہ کر رہی ہوں کوآپریشن کرنے کی بجائے، انہوں نے عدم اعتماد کا اظہار کیا وہاں کی ایجنسیوں کے بارے میں۔ میں ایک اضافہ کرنا چاہتا ہوں، اگرچہ لا انفورسمنٹ ایجنسیوں پر بھی حملے ہو رہے ہیں، اگرچہ وہاں ڈی سی بھی مارے گئے ہیں، مجھے یوں لگتا ہے کہ انہی ایجنسیوں کے اندر نہ فقط کمپٹیشن کا مسئلہ ہے بلکہ ان کے اندر انہی گروہوں کے نمائندے موجود ہیں، ان کی موجودگی کے بغیر یہ کاروائیاں نہیں ہو سکتی، اس ہماری بات کے بارے میں تحقیق کی جائے۔ آخری اور چوتھی بات میں اس سلسلے میں یہ کہنا چاہتا ہوں کہ سب سے زیادہ ناکام وہ ادارہ ہے جو سب سے زیادہ محترم سمجھا جاتا ہے اس ملک میں، یعنی کورٹس، یعنی عدالتیں۔ میں یہ سمجھتا ہوں کہ عدالتوں نے جو ذمہ داری، ویسے تو بڑی وہ بہادر ظاہر ہوتی ہیں، وزیر اعظم کے خلاف بھی کاروائیاں انہوں نے کی ہیں، لیکن دہشت گردوں کے خلاف جو انہیں اقدامات کرنے چاہیے تھے، ایک ایک چھوٹے چھوٹے واقعہ پہ سپریم کورٹ کے چیف جسٹس نے 100 موٹیو لیا ہے، لیکن بدقسمتی سے کہنا پڑتا ہے کہ ایسے دہشت گردانہ واقعات کے خلاف سپریم کورٹ نے کوئی رول پلے نہیں کیا۔ میں یہ سمجھتا ہوں کہ ایسے حالات میں پوری دنیا میں کورٹس کا رواج یہ ہے کہ اسپیشل کورٹس، سپیڈی کورٹس، ٹرائل جو ہے نا وہ قائم کیے جاتے ہیں۔ کیا پاکستان میں ضرورت نہیں ہے کہ ریاست کو اس وقت جبکہ شدید خطرات لاحق ہیں تیز رفتاری سے ان کے خلاف جو ہے وہ کاروائی کی جائے؟ اور آخری میں ایک اس میں ایڈیشنل بات یہ ہے کہ جن کے خلاف کاروائی کی جاتی ہے بظاہر مقدمات چلتے ہیں لیکن وہ پھر بھی رہا ہو جاتے ہیں، یا پڑے رہتے ہیں ان کے کیسز، یا جا کے اپنا صدر مملکت کے پاس جی ان کے کیسز پڑے ہوئے ہیں۔ اس کا مطلب یہ ہے کہ ریاست اور ریاست کے ذمہ دار ایسے دہشت گردوں کے خلاف کوئی فیصلہ کرنے کی پوزیشن میں نہیں ہے۔ نئی حکومت کی ذمہ داری ہے کہ وہ اگر واقعی اس ملک میں امن و امان کے خواہش مند ہیں، اس میں اقتصادی حالات کو بہتر کرنا چاہتے ہیں. آج وزیر اعظم کا کوئٹہ جانا میں سمجھتا ہوں یہ پازیٹو سائن ہے، تو اس کو اس نتیجے پہ پہنچنا چاہیے کہ واقعی کوئٹہ کے حالات کو بہتر کرنے کے لیے کوئی ٹھوس منصوبہ بندی سامنے آئے.
بہت بہت شکریہ ثاقب اکبر صاحب. اور ناظرین، اس وقت ہمارا رابطہ ٹیلی فون لائن کے ذریعے ہزارہ ڈیموکریٹک پارٹی کے سیکرٹری جنرل احمد علی کوزاد صاحب سے ہوا ہے. کوزاد صاحب، السلام علیکم.
جی، وعلیکم السلام.
جناب، ایک تو یہ کہ اس وقت کوئٹہ کے حالات کیا ہیں، اور وزیر اعظم کے دورے کوئٹہ کے بارے میں ہزارہ برادری کا کیا خیال ہے؟
دیکھیے، کوئٹہ یقیناً یہ ایک دو تین مہینہ تک، لیکن جب بھی کوئٹہ میں زیادہ خاموشی چھا جاتی ہے تو ہم یہ سمجھتے ہیں، ہم نے ہمیشہ مختلف میٹنگوں میں بھی ہم نے یہ کہا ہے کہ جب بھی خاموشی ہوتے تو اس خاموشی کے بعد کسی بڑے سانحے کی ہمیں وہ سازش نظر آ رہی ہے. آج یقیناً کوئٹہ مغموم ہے، خصوصاً آج فاتحہ خانی پہ پورے ہزارہ ٹاؤن میں خصوصاً سارے بلاک تھے، سارے دکانیں شٹر ڈاؤن تھے، بازار میں بھی سوگ کا سما تھا. وزیر اعلیٰ صاحب بھی فاتحے پہ آئے تھے. آج وزیر اعظم کا کوئٹہ میں آنا ایک امید، ہمیں جمہوری حکومت سے ایک امید ہے کہ پچھلی حکومت سے ہٹ کے یہ کچھ ایسے اقدامات کرے، عملی اقدامات کرے جس سے کم کوئٹہ میں یہ جو ایک نسل کشی گئی گزشتہ 12 سالوں سے، ہزارہ قوم کی جو نسل کشی ہو رہے، اس حوالے سے کوئی خاطر خواہ پیش رفت ہو. لیکن اس سے پہلے بھی مختلف وزیر اعظم یہاں پہ آئے، بلکہ صدر صاحب نے بھی ہزارہ کمیونٹی کو کوئٹہ سے ادھر بلایا بھی تھا، اسلام آباد میں بھی بلایا تھا، لیکن کوئی خاطر خواہ کوئی عملی اقدامات اس میں نہیں آئے. اسی طرح وزیر اعلیٰ صاحب جو اس سے پہلے ہمارے صوبائی حکومت تھے، یہ وزیر اعلیٰ جب سے یہ نئی حکومت آئی ہے یقیناً لوگوں کو، ہمیں خصوصاً ہزارہ ڈیموکریٹک پارٹی کو اس حوالے سے امید تھا کہ پہلی بار شاید بلوچستان کی تاریخ میں کوئی ایسا سیاسی حکومت، سیاسی کارکنوں کی ایک حکومت آئی ہے، یقیناً یہ امن و امان کے حوالے سے کام کریں گے، شاید ہمیں اب بھی یہ امید ہے. لیکن عملی اقدامات، جس طرح سب کو پتا ہے کہ بلوچستان میں ایک پیرلل حکومت ہے، صوبائی حکومت، سول حکومت تو بے شک ہے، موجود ہے، لیکن یہاں پہ عملاً لا انفورسمنٹ ایجنسیز کی حکومت ہے، یہاں پہ آئی جی ایف سی اور دیگر جو فورسز ہیں ان کی حکومت ہے. تو ہم سمجھتے ہیں کہ جب تک وفاقی ادارے، خصوصاً جو ہماری خفیہ ایجنسیاں ہیں، جس طرح بھی مجھ سے پہلے بھائی بات کر رہے تھے اس پہ، کہ یہ بلوچستان میں سارے ابھی جتنے بھی سیاسی جماعتیں، جتنے بھی لوگ ہیں، وہ تو یہ الزام صوبائی حکومت کو اتنا نہیں دے رہے جتنے وہ کہتے ہیں کہ یہ اس میں ہمارے اداروں کے آپس میں ایک جو ایک مقابلے کی کیفیت یا ان اداروں میں جو کالی بیڑیوں کی شکل میں لوگ موجود ہیں وہ یہ ساری کاروائیاں کر رہی ہے. تو میں سمجھتا ہوں کہ ہزارہ جو کمیونٹی ہے ان کو یہ ایک امید ہے کہ اس یہ حکومت، خصوصاً وفاق اور صوبائی حکومت مل کے اس دفعہ جو لا انفورسمنٹ ایجنسی سے جو کالی بیڑیے مختلف ڈپارٹمنٹس میں موجود ہے، چاہے وہ صوبائی انتظامیہ میں ہو یا وفاق کی اداروں میں ہے، ان کالی بیڑیوں کو ڈھونڈ نکالیں گے، ان کالی بیڑیوں کے خلاف عملی اقدامات کے ذریعے کوئٹہ میں ہزارہ قوم کو ایک ریلیف دیں گے. شکریہ آپ کا.
جی، بہت بہت شکریہ جناب، لائن پہ رہیے گا. جی، بیرسٹر یوسف اختر صاحب، جناب یہ بات عدلیہ کی ڈاکٹر ثاقب اکبر صاحب نے اس طرف اشارہ کیا، خود پاکستان میں دہشت گردی بڑھنے میں عدلیہ کی کوتاہی کا کردار کیا ہے؟ اس لیے کہ اکثر یہ دیکھا گیا ہے کہ دہشت گرد پکڑے گئے، ان کو عدالت میں پیش کر دیا گیا، عدالتیں یا تو ناکافی ثبوت ہونے کی بنا پر انہیں چھوڑ دیتی ہیں، یا پھر یہ ہے کہ کچھ ہی دن کے بعد وہ جیل سے فرار اختیار کرنے میں کامیاب ہو جاتے ہیں.
جی ہاں، اصل بات یہ ہے کہ جب پولیس پکڑتی ہے ان لوگوں کو تو اول تو بادل ناخواستہ لگتا ہے، ایسا ہے کہ بادل ناخواستہ انہیں پکڑا جاتا ہے، پبلک کے زور اصرار پر پکڑا جاتا ہے، یا جب اس قسم کے وحشیانہ مظالم ہوتے ہیں تو جب بھی کوئی واقعہ ہوتا ہے تمام ملک میں ہاہاکار مچی ہوتی ہے، اور وہ چاہتے ہیں کہ جو اس کے ذمہ دار ہیں ان کو قابو کیا جائے، تو صرف دکھانے کے لیے ان کو پکڑا جاتا ہے. لیکن आप सबको इल्म होना चाहिए कि अदालतें किसी जाब्ते के तहत काम किया करती हैं, चाहे दुनिया की किसी भी मुल्क में क्यों ना हो। तो वहाँ पर जो एविडेंस देनी है, इन्वेस्टिगेशन का मामला है, और जो चार्ज होते हैं FIR वगैरह जिसे कहते हैं, वो तमाम मुरतब पुलिस करती है, इंतज़ामिया करती है, और वो अदालत के सामने पेश होता है। उसके बाद गवाहान जो हैं उनको भी सामने लाना, ये पुलिस का काम होता है और इंतज़ामिया का काम होता है। अदालत उसके पेश नज़र फिर कुछ फैसला करती है। तो अदालतें जब किसी को छोड़ती हैं तो आमतौर पर यही कहा जाता है कि सबूत ज़्यादा नहीं थे उनके पास। तो ये सबूत मुहैया करना अदालत का काम नहीं है, अदालत तो शवाहिद पर फैसला किया करती है। लेकिन जिन केसेस में, बहुत से ऐसे केसेस हैं जिनमें शवाहिद भी सामने थे, अदालतों ने सज़ा भी दी, और वो केसेस जो हैं वो जैसे आपने फरमाया कि अगर वो जेल में चला गया आदमी तो वहाँ से या तो फरार हो गए, तो वो फरार करना वो भी फिर इंतज़ामिया का उसमें हाथ होता है, उसमें अदालत का कोई काम नहीं है। या अगर उसको फांसी की सज़ा हुई है तो उस सज़ा के लिए जब अपील की जाती है तो सबसे मुल्क के पास, अभी कल ही मैं एक TV पर प्रोग्राम इसी सिलसिले में देख रहा था, उसमें था कि बहुत सी रहम की जो अपीलें हैं जिस पर सुप्रीम कोर्ट जिनको मुस्तरद कर चुकी है, वो सदर मुमलिकत के पास पड़ी हुई हैं और वो फांसी का हुक्म नहीं करते, उस पर हुक्मनामा जारी नहीं होता। तो सोचना ये है कि आखिर हमारे सदर मुमलिकत जो हैं वो ऐसा क्यों नहीं कर रहे, उनके दिल में ऐसी हमदर्दी उन सफाकान के बारे में क्यों है कि वो उनको फांसी देना नहीं चाहते, जिन्होंने घर के घर उजाड़ दिए, जिन्होंने शहर के शहर उजाड़ दिए। लोगों को ये नहीं भूलना चाहिए कि ये शिया बिरादरान जो हैं हमारे दिल के बहुत करीब हैं। एक बहसियत एक सुन्नी के मैं कहता हूँ, मेरे आका रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अपने अहले बैत की मोहब्बत को ईमान का दर्जा दिया है, तो ये उन्हीं के तो नाम लेवाए भाई शिया, और ये क्यों भूल जाते हैं हम लोग कि पाकिस्तान बनाने वाला जो था वो भी एक शिया था, कायद आजम मोहम्मद अली जिन्ना, जब बानी है पाकिस्तान जिसकी वजह से आप इस मुल्क में सुख का, अमन का, आज़ादी का सांस ले रहे हैं, तो उसी के नाम लेवा, उसी के अपना मसलक से जो वाबस्ता लोग हैं उन पर तुमने नाका बंद क्यों कर दिया है। तो ये तमाम लोगों को सोचना चाहिए, हमारे उलमा के लिए भी ये लम्हा फिक्रिया है कि वो ये बताएं कि इत्तेहाद बैनुल मुस्लिमीन की सदा तो अल्लामा खुमैनी जो है वो तो बहुत दे चुके थे, ला शिया वला सुनिया इस्लामिया इस्लामिया, वहाँ से तो आवाज़ आ चुकी है यकजहती की, इत्तेहाद की। खुद कुरान मजीद ये कहता है, हमारे रसूल का पैगाम यही है कि हम मिलजुल कर रहे हैं, तमाम मुसलमान भाई भाई हैं, तो हम क्यों उनको उनमें फिरका बंदी में पड़े हुए हैं, उनको क्यों मुसलमान नहीं समझते हैं? क्योंकि अगर किसी को मारते हैं और ये समझकर मारते हैं कि काफिर हैं, तो भाई फिर अगर आप उनको काफिर समझेंगे तो वो फिर आपको काफिर समझेंगे, वो भी आपके खिलाफ हथियार उठा लें और इसी किस्म की तशद्दुद आमेज कार्रवाइयाँ करें, तो फिर मुल्क तो नहीं रहेगा ना, वहाँ को सुलह सफाई रहेगी। तो ये तमाम काम किसी एक का नहीं है, सबसे ज़्यादा जिम्मेदारी मैं समझता हूँ कि हमारे उलमा पर है, और उलमा इस बात पर मुत्तफिक हो जाएं कि अगर हम इकट्ठे ना हुए तो फिर हमारी दास्तान भी ना होगी दास्तानों में। ये इस्लाम के नाम पर मजहब बना था, यह मुल्क बना था, और इसराइल से पहले बना था, तो मुल्क में रियासत मदीना के बाद पहली रियासत ऐसी थी जो इस्लाम के नाम पर कायम हुई थी, इस्लाम के नाम पर ही होगा। हमारे रसूल ने तो काफिरों को, यहूदियों को, ईसाइयों को भी अमन दिया था और उनको अपनी उम्मत का एक हिस्सा करार दिया, जो मिसाक नबी मदीना हुआ है उसमें तमाम लोगों को यकसा शहरियत के हकूक हासिल थे। तो पाकिस्तान जो उसी नाम पर बना है और मदीना सानिया है इंशाल्लाह, तो उसमें भी हमको उसी तरह रहना होगा। शिया हमारे भाई हैं, हमारे दिल के करीब हैं, हमारे ईमान उनकी मोहब्बत हमारे ईमान का हिस्सा है। इसको, इस पैगाम को बहुत बहुत तेज़ी से फैलना चाहिए, और अगर एक कत्ल हो किसी शिया का, पूरे सुन्नी उस इलाके के, उस सूबे के, उस शहर के बाहर निकल आएँ, और उस वक्त तक चैन न लें, उस वक्त तक चैन न लें जब तक उनके कातिलीन को पकड़ा नहीं जाता। तो सबसे ज़्यादा जिम्मेदारी पुलिस पर आयद होती है, फिर खुफिया एजेंसियों पर आयद होती है, फिर वहाँ की इंतज़ामिया सूबाई की होती है, फिर मरकजी हुकूमत की है, और सदर मुमलिकत तक। तो नीचे से लेकर और ऊपर तक की जिम्मेदारी हर एक पाकिस्तानी शहरी की है कि अपने तमाम भाइयों को, और मैं तो उनको अकलियत नहीं कहता, दे आर वेरी मच पार्ट ऑफ पाकिस्तानी सोसाइटी, और उनका बहुत बड़ा कारनामा है, उनके बहुत बड़े, उनका हिस्सा है पाकिस्तान की तश्कील में, उसकी बका में, उसकी तरक्की में, उसकी तामीर में। तो हमको ये शिया सुन्नी के चक्कर से निकलना चाहिए। वो कहते हैं कि गिरफ्तार है अबू बकर अली होशियार बाश, तो अगर हमने होशियार के उसके अकल के नाखून न लिए تو خدا معلوم جب اگر ملک ہی خدا کرے نہ رہے تو پھر تم مسلکوں کو لے کر کہاں جاؤ گے. اور ایک بات یہ بھی ہے کہ ہمیں جو ملک بھی باہر سے اس قسم کے لوگوں کو مالی مدد پہنچا رہا ہے, کیونکہ یہی آتا ہے کہ وہاں کی انتظامیہ مفلوج کیوں ہے یا حکومت مفلوج کیوں ہے, کیونکہ کچھ حکومتوں کا اس پر ایسا دباؤ ہے کہ وہاں سے ان کو مالی مدد ملتی ہے, اور شاید ان کے نزدیک شیعہ حضرات جو ہیں وہ شاید مسلمان نہیں ہیں یا پاکستان کے شہری نہیں ہیں. تو اس قسم کے ممالک سے قطع تعلق کریں, ان کی ہمیں مدد کی ضرورت نہیں ہے, وہ ہمارے دوست نہیں ہیں, وہ ہمارے دشمن ہیں اگر ملک میں فساد پھیلانا چاہتے ہیں. قانون کی حکمرانی ہر ایک کے لیے لازم ہے اور یکساں طور پر ہونی چاہیے, تو اسی میں ملک کی سالمیت, اسی میں اس کی فلاح اور اسی میں اس کی تعمیر مضمر ہے, اور اگر نہیں ہوگا تو امن قائم نہیں رہ سکتا. تو خدا کے لیے, خدا کے لیے ایک ہو جائیے. اور قرآن مجید نے تو کہہ دیا کہ انمولمنون اخوہ, تمام مسلمان جو ہیں وہ بھائی بھائی ہیں, تو ہم نے ایک اپنے دوسرے بھائی کی مدد کے لیے نہیں آئیں گے, اس کو تحفظ نہیں دیں گے, اس کو امن نہیں دیں گے, تو ہمارا ہی گھر اجڑے گا. بھائی یہ پاکستان سب کا گھر ہے, اسی کے نام پر, اسلام کے نام پر بنا ہے, اسلام کے نام پر ہم کو اس کو قائم رکھنا ہے. جی
جی شکریہ. جی ثاقب اکبر صاحب, جناب پاکستان میں دہشت گردی کا انتہا پسندی سے کیا تعلق ہے؟
میرا یہ خیال ہے کہ ایک ہے مثلا نظریاتی یا مسلکی اختلاف.
جی
نظریاتی اور مسلکی اختلاف جو ہے یہ تو یعنی صدیوں کی بات ہے, باقی ادیان میں بھی موجود ہے, کوئی دنیا میں دین ایسا نہیں ہے جس میں مختلف مسالک جو ہیں وہ ایگزسٹ نہ کرتے ہوں, اور اسی طرح سے مسلمانوں میں بھی قدیم صدیوں سے یہ مسالک کا جو سلسلہ جو ہے وہ جاری ہے. جب یہ مسالک میں یہ مطلب اس طرح کی روش پیدا ہوتی ہے کہ اپنے علاوہ کسی دوسرے کو جو ہے اس کی تعبیر کو بالکل 100% غلط سمجھنا اور اس کے لیے گنجائش کا قائل نہ ہونا, ایک تو یہ نقطہ نظر ہے نا کہ جیسے امام شافعی نے فرمایا کہ میرا یہ نقطہ نظر ہے اور میں اس کو حق سمجھتا ہوں لیکن امکان ہے کہ دوسرے کا نقطہ نظر بھی درست ہو. یہ جو رویہ ہے یہ مجتہدین کے درمیان ہوتا ہے, یہ تو بہت ہی یعنی ٹالرنس کا بھی رویہ ہے اور یہ بڑے ہی دانش مندانہ رویہ ہے. علمی سطح پہ پہلے یہ روایت رہی ہے, اب بھی ہمارے ہاں بعض علماء کے مابین یہ صورتحال دیکھنے میں آتی ہے, لیکن جب یہ رویہ پیدا ہوتا ہے کہ میں ہی حق پر ہوں اور دوسری طرف امکان ہی نہیں ہے حق کا, تو یہاں سے انتہا پسندی جنم لیتی ہے. جب انتہا پسندی پیدا ہوتی ہے تو اب اگلا مرحلہ یہ پیدا ہوتا ہے کہ جب میں ہی برحق ہوں تو کیا دوسرے کو میں زندہ رہنے کا بھی حق دیتا ہوں یا نہیں دیتا ہوں, تو یہاں سے پھر یہ دہشت گردی جو ہے یہ جنم لیتی ہے. تو میں یہ سمجھتا ہوں کہ جب اسے لوٹا کر پہلے مرحلے پہ واپس لانے کی ضرورت ہے, اور پہلا مرحلہ جب تک نہیں آئے گا کہ مثلا میرا نقطہ نظر یہ ہے, میں اپنی دلیل کی بنیاد پر اس کو حق سمجھتا ہوں, لیکن امکان ہو سکتا ہے کہ دوسرے کے نقطہ نظر میں بھی حقانیت موجود ہو یا جزوی طور پہ وہاں صداقت موجود ہو اور جزوی طور پہ یہاں, تو میرا خیال ہے واپس ہمیں اس سطح پر آخر کار آنا ہے. یا فرض کیجئے دوسرے کا نقطہ نظر وہ جو بھی موجود ہو اس کو بھی زندہ رہنے کا حق ہے. اس کو میں یوں بیان کرتا ہوں کہ مجھے جیسے آزادی رائے اور آزادی عقیدہ کا حق ہے, مجھے چاہیے کہ میں دوسرے کو بھی رائے کی آزادی اور عقیدہ رکھنے کا جو ہے وہ حق دوں. جب تک اس طرح کا معاشرہ جو ہے وہ ہم پیدا نہیں کریں گے تو انتہا پسندی نہیں ختم ہوگی. انتہا پسندی جب تک ختم نہیں ہوگی دہشت گردی جو ہے وہ ختم نہیں ہوگی. ہمارے ہاں جو دہشت گردی نے جو رخ اختیار کر لیا ہے وہ یہ ہے کہ میں حق پر ہوں اور دوسرے کو جس کو میں باطل سمجھتا ہوں اس کو جینے کا بھی حق نہیں. ہمارے ایک دوست جو ہے وہ اپنا لندن سے جو ارشاد فرما رہے تھے, وہ میثاق مدینہ کی مثال دے رہے تھے آپ کے ناظرین کے لیے, بڑا یہ انہوں نے مفید نقطہ اٹھایا ہے. میثاق مدینہ کا مطالعہ کرنے کی ضرورت ہے آج ہمیں اگر ہم ٹالرنس کی طرف واپس جانا چاہتے ہیں. ہندوستان میں جو مختلف ادیان کے رہنے والے ہیں, پاکستان میں مختلف ادیان کے, باقی دنیا میں بھی, میثاق مدینہ ایک بہت خوبصورت دستاویز ہے. اس پہ نبی کریم کے ساتھ جو باقی لوگوں نے جو سگنیٹریز تھے ان میں وہ بت پرست بھی تھے جو اوس و خزرج سے تعلق رکھتے تھے, उन्होंने भी उस पर दस्तखत किए, और जो यहूदी रहते थे उन्होंने भी, यसरब उस वक्त शहर का नाम था, उन्होंने भी उस पर दस्तखत किए, और सब ने, और उसमें यह कहा गया कि सब एक उम्मत हैं, उसमें उम्मत का लफ्ज इस्तेमाल किया गया है, सब एक उम्मत की तरह से इस मदीने का जो है वो दिफा करेंगे। तो मैं ये समझता हूं कि उस मिसाक मदीना के तसव्वुर को आज सारी कायनात, सारे इंसानों के लिए, तमाम मुल्कों के लिए वो एक बहुत ही खूबसूरत और एक नुमाइंदा दस्तावेज की हैसियत रखती है। तो वो लोग जो अपने आप को मुसलमान कहते हैं उनको जानना चाहिए कि इसके, इसका इनिशिएटिव खुद हजरत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम ने लिया, उन्होंने कहा कि ये बाकी सब जो है एक उम्मत है। जब वो नहीं कबूल करते तो दूसरे कैसे कबूल कर सकते थे। तो मैं ये समझता हूं कि यहां हम वापस आएंगे तो फिर इंतहा पसंदी भी खत्म हो जाएगी, फिर दहशतगर्दी का जो है वो सवाल ही पैदा नहीं होता। पाकिस्तान में इस वक्त जो नई हुकूमत के आने के बाद दहशतगर्दी ने नई नई शक्लें इख्तियार की हैं, बाज जगहों पे स्पीड अप हो गई हैं। ये गुज़श्ता 2 माह में जितनी कार्रवाइयाँ ये बुट भीड़ वाले इलाके में हुई हैं इसकी मिसाल माजी में नहीं मिलती, पिशावर के यानी नहायत अहम शाहरा पर। इसी तरह से ये जो वाकया शुमाली इलाका जात में हुआ है इसकी भी मिसाल पाकिस्तान की तारीख में नहीं मिलती। मैं यहां ये कहना चाहता हूं इस तरफ इशारा करके कि मसला फकत इंतहा पसंदी का नहीं है, आखिरकार यानी जो सियाह हैं गैर मुल्की उनको क्यों मारा गया है, यहां फकत मसलकी मसला नहीं है। इसका मतलब यह है कि रियासत को फैसला करना है कि जो लोग इस तरह की कार्रवाइयां कर रहे हैं जिससे पाकिस्तान कमजोर हो रहा है, पाकिस्तान की मईशत कमजोर हो रही है, दुश्मनों को इस मुल्क को तोड़ने के लिए मंसूबा साजी में मदद मिल रही है, उनके साथ ये निगोशिएशन भी करना चाहते हैं, इनको फैसला करना है कि ये दुश्मन है तो इनके खिलाफ किस तरह कार्रवाई कर, कैसे डिटर्मिनेशन इनके अंदर सवाद के मसले में पैदा हो गई और बाकी इलाकों में डीआई खां में इनके अंदर नहीं पैदा हुई, इनके अंदर कोयटा में पैदा नहीं हुई। अभी आप ये देखें इन्होंने कहा कि वो लियारी गैंग का हेड जो है इन्होंने मारा, मिसाल के तौर पे साकिब बाक्सर उसका नाम था, इन्होंने कहा कि वो उसकी हमायत में लोग बाहर निकल आए। इसका मतलब यह है कि इन इदारों के ऊपर लोगों का एतमाद ही नहीं है कि जिसको ये दहशतगर्द कहते हैं क्या लोग भी उनको दहशतगर्द मानते हैं या नहीं मानते। रियासत और अवाम के दरमियान, रियासती इदारों और अवाम के दरमियान एतमाद शटर हो चुका है, लिहाजा मसला दहशतगर्दी से बहुत आगे निकल चुका है। रियासती इदारों को बिल्कुल नहायत दिलजमी से पहले उनको अंदर से पाक करना पड़ेगा और उनको पूरे अज़्म समीम के साथ नए सिरे से रियासत को बचाने के लिए अहद करना पड़ेगा। गुज़श्ता एक जो कोयटा में वाकया हुआ उसमें मौलाना ताहिर अशरफी जो देवबंदी मकतबे फिक्र के आदमी हैं, जामे अशरफिया से फारग तहसील हैं और इस वक्त यहाँ इस्लामी नजरियाती कौंसिल के रुकन है, उन्होंने यहाँ तक बाकी भी सारी उन्होंने एजेंसियों को भी मोर्द इल्ज़ाम ठहराया और अपने बयान में कहा, जजेस से कहा अपनी टांगों को मजबूत करो। इसका मतलब यह है कि वो कहना चाहते हैं जजेस बुजदिल हो गए हैं या अपने आप को गैर महफूज समझते हैं। तो लिहाजा मसला दहशत गर्दी से भी बहुत आगे बढ़ गया है, रियासत को खतरा है अपनी एग्जिस्टेंस का, रियासती इदारों को पाक करके डिटर्मिनेशन के साथ फैसले करने होंगे।
बहुत बहुत शुक्रिया जी कोजा साहब, आप तशरीफ रखते हैं लाइन पर।
जी बिल्कुल
जी जनाब, ये बताइए ये कोयटा में जो दहशतगर्दी है आपके ख्याल में इसकी बुनियाद क्या है, इंतहा पसंदी है, फिरका परस्ती है
बिल्कुल
या कोई और मसला?
बुनियाद तो फिर हम इसको वही 30-35 साल पहले की तरफ ले जाके देखना होगा
जी।
जब यहाँ पे खसूसन मैं फिरकावारियत के हवाले से बात करूंगा, वैसे तो दहशतगर्दी या इंतहा पसंदी पाकिस्तान में जब से पाकिस्तान ने इसको तकरीबन एक जरूरत के तौर पर एक मुल्की मफादात के नाम पर इन्होंने अस्करियत पसंदी, जेहादी कल्चर, इसी तरह के मुख्तलिफ जो 20 से 25 या 15-20 जो जेहादी तंजीमें बनी, कश्मीर खास से उसको जिहाद पे लड़ाया गया, इसी तरह अफगानिस्तान में तालिबान बाकायदा प्रोडक्ट हुआ, वहां पर उसके पैदावार बढ़ाई गई, उसके लिए मुख्तलिफ कारखाने लगाए गए। लेकिन मैं ये सब कुछ छोड़ के फिरकावारियत पे मैं आज बिल्कुल ये वाजे तौर पर कहना चाहूंगा कि ये 70 जब से इनकलाब ईरान के बाद ईरान और सऊदी का जो एक कोल्ड वार था आपस में, इनकी आपस की छपकलीश की वजह से पाकिस्तान में ये सिलसिले हुए। इन्होंने एक दूसरे के काउंटर के लिए उन्होंने बहुत से सरमाएकारी की, इसी तरह पंजाब में था, फिर बाद में मुल्तान, इसी तरह पूरे कराची और सिंध में। लेकिन बलोचिस्तान में गुजश्ता ये 99 से बलोचिस्तान में आई, जिनके अब भी जिनके रूट्स वो जाके पंजाब से मिलते हैं। अभी इनके जो ये नाम बदल बदल के पहले सिपाही साहबा थे, फिर अभी आजकल वो दूसरे नाम पे जो अहले सुन्नत जमात के नाम से काम कर रहे हैं, ये बाकायदा सियासी जमात के तौर पर ये रजिस्टर्ड हो चुका है। ये इसके अपने
जी कोजा साहब से रबता मुनकता हो चुका है। बैरिस्टर यूसुफ अख्तर साहब, जनाब देखिए, साकिब अकबर साहब ने जिस तरफ इशारा किया है कि अब बात जो है ये मामूली दहशत गर्दी और बदमनी से काफी बालातर हो चुकी है। सूरत हाल यह है कि पाकिस्तान का कोई भी खित्ता, कोई भी जगह, कोई भी मरकज, मस्जिद, इमाम बारगाहें, मुकद्दस मराकज, ज्यारत गाहें, औलिया की बारगाहें, कायद आजम रेजिडेंसी, तालीमी इदारे, इलाज मुआलजे के मराकज, पब्लिक मकामात, गैर मुल्की सयाहों का मरकज, कोई जगह भी महफूज नहीं रही। ये पाकिस्तान की अपनी बका का भी मसला है और पाकिस्तान के वकार को मजरूह किया जा रहा है आलमी सतह पर। दो मिनट का वक्त है हमारे पास, कौन जिम्मेदार है इसका?
जी, ये जिम्मेदार यही लोग हैं जो अपना नाम लेकर इस्लाम का, इस्लाम को, उनका इस्लाम से कोई ताल्लुक नहीं है, किसी मसलक से कोई ताल्लुक नहीं है। खासतौर पर ये दो ग्रोह जो हैं, सिपाही साहबा और लश्कर जंग भी, जो हर जगह आजकल वो उसकी जिम्मेदारी कबूल करते हैं, ये बिल्कुल भी ये जाहिल लोग हैं, बिल्कुल वैशी और जाहिल लोग हैं। इनका किसी मसलक से कोई ताल्लुक नहीं है, न इस्लाम से ताल्लुक है। अगर इनका इस्लाम से ताल्लुक होता और उसकी तालीमात पर इनकी नज़र होती तो यकीनन इस किस्म के वाकयात का इयादा ना होता, इर्तकाब ना करते ये। लेकिन इन पर ये तकरीबकार हैं और मुल्क की जड़ें काटने की फिक्र में लगे हुए हैं। इनके खिलाफ जितना ज़्यादा हो सके और जितनी जल्दी हो सके ये कदम उठाना चाहिए और फौज को, हुकूमत को यकसू होकर, यकजबान होकर ये कहना चाहिए कि ये कोई मजहबी ताल्लुक इनका नहीं है, तो इन लोगों को हम बर्दाश्त करने के लिए किसी सूरत तैयार नहीं है, क्योंकि फौजों को भी मार रहे हैं, अवाम को भी मार रहे हैं, हमारी अकलियतों को भी मार रहे हैं। तमाम मुल्क में बदनज़मी, बद इंतज़ामी और अफरा तफरी पैदा कर रखी है। तो ये मुल्क के कोई दोस्त नहीं है और हामी नहीं है, ना मजहब के हामी है और ना किसी का मजहब से इनका ताल्लुक है किसी।
बहुत बहुत शुक्रिया,
लिहाजा ये सिवाय इसके कि दुश्मन, ये दुश्मन है और दुश्मन है और दुश्मनों के साथ दुश्मनों का सही सलूक करना चाहिए।
बहुत बहुत शुक्रिया, यकीनन बहुत बहुत शुक्रिया। साकिब अकबर साहब, हमारे पास वक्त कम रह गया है, ये कुजा साहब ने एक नुक्ते की तरफ इशारा किया था और बाज हल्के ये शुभा पैदा करने की कोशिश करते हैं कि पाकिस्तान में सऊदी अरब या ईरान के दरमियान कोई कोल्ड वार है। अगर दोनों के दरमियान कोल्ड वार के नतीजे में दहशतगर्दी होती तो जिस तरह से सऊदी अरब से वाबस्ता दहशतगर्द ग्रोह मौजूद हैं और सब जानते हैं कि ये लश्कर जंगवी, सिपाही साहबा या खुद तालिबान जो दहशतगर्दी फैला रहे हैं, सऊदी अरब से इनका क्या रिश्ता है? अगर ऐसा होता तो ईरान से भी वाबस्ता कुछ ग्रोह होते। हमारे पास इस वक्त दो मिनट का वक्त है, क्या कहेंगे आप इस बारे में?
मैं ख्याल बड़ा अहम क्वेश्चन आपने किया है। मैं यहाँ ये कहना चाहता हूँ कि मेहरान बेस पे जिन्होंने हमला किया, इसी तरह से एक कामरा बेस पे जिन्होंने हमला किया, सवाल ये पैदा होता है कि ये कौन लोग हैं। कामरा बेस पे हमले के नतीजे में जो अवैक्स तैयारा तबाह हुआ, 2 अरब रुपए से ज़्यादा उसकी कीमत थी। एक और जो तैयारा वहाँ पे तबाह हुआ, 27 अरब रुपए उसकी कीमत थी। GHQ पे जिन्होंने हमला किया, ये कौन लोग हैं? इसी तरह से एक अहम सवाल है, कुर्म एजेंसी गिलगत बल्तिस्तान से लेके कोयटा और कराची तक, ये जितने दुनिया पाकिस्तान में शिया हैं, कोई एक पार्टी, कोई एक ग्रोह ऐसा नहीं है कि जिन्होंने पाकिस्तान के खिलाफ कभी नारा बुलंद किया हो, जिन्होंने पाकिस्तान के झंडे की कभी तौहीन की हो, जिन्होंने कायदे आजम की कोई तौहीन की हो। ये वो लोग, दूसरी तरफ वो लोग हैं जिन्होंने रेजिडेंसी कायदे आजम की उसके ऊपर हमला किया। ये जो वाक्य गिलगित के इलाके में, शिमाली इलाका जात में हुआ, ये बात साबित हो चुकी है कि तालिबान का ग्रोह इस्मतुल्ला माविया की क्यादत में जो काम कर रहा है उसको लॉजिस्टिक अपना सपोर्ट लश्कर जंग भी की हासिल थी, इसका मतलब है ये सब अंदर से एक है। लश्कर जंग भी की इन्वॉल्वमेंट GHQ के अंदर भी साबित हो चुकी है, उसके ऊपर हमले में भी। तो मेरा ख्याल ये है कि इन मसलों को इस तरह से एक शक्ल देना या फिरका वारियत का नाम देना यह भी जुल्म है।
बहुत शुक्रिया
भी उसी तरह से पाकिस्तान में मुख्तलिफ जगहों पर हमले करते फिर रहे हैं जिस तरह से ये ग्रोह हमला कर रहा है।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया। और नाज़रीन, प्रोग्राम के बारे में हमें आपकी राय का भी इंतजार रहेगा। इसी के साथ अगले प्रोग्राम तक के लिए हम आपसे इजाजत चाहते हैं। खुदा हाफिज़।